मसीह के बारे में भी क्या आपने कभी सोचा है? मसीह को आप कितना पहचानते हैं? दुनिया अपने आखिरी निशाने की तरफ पहुंचने के लिए तेजी से बढ़ रही है। सब चीज का अंजाम इख्तिताम रूनुमा होने वाला है। मजहब में दिलचस्पी रखने वाला और हर परहेजगार शख्स ये जानता है कि मसीह फिर खुदा की तरफ से दोबारा आने वाले हैं, लेकिन गाफिल आदमी उनकी आमद को देखकर शजदर रह जाएगा, क्योंकि मसीह की कुव्वत और शख्सियत की तरफ से उसने चश्मपोशी की है। तब आपको ये तजर्बा होगा कि आपकी आज की जिंदगी और अबदियत दोनों ही किस तौर पर इस आखिरी सवाल पर मुनहसिर है कि आपका ताल्लुक मसीह से कैसा है। अगर आपने मसीह के सच्चे और मख्फी जौहर का, जो उनकी शख्सियत में पाया जाता है, इदराक कर लिया है, तो आप खुद को खोल कर रख देंगे, खुशी से मामूर हो जाएंगे और आपकी जिंदगी के सारे मामले मुनज्जम हो जाएंगे, क्योंकि मसीह में इल्म और हिकमत के सारे खजाने मौजूद हैं। वो जो जलाल और शौकत में आने वाला है आपसे पूछेगा, तुम मेरे मुतालिक क्या राय रखते हो? आइए, अभी जबकि मौका है, हम और आप उनकी हयात तय्यबात पर गौर करें, दिली तसल्ली पाएं और उनके फजलो रहम से अपने मसाइल का हल भी पालें। मसीह की हैरत अंगेज वलादत पर कभी आपने गौर फरमाया है? गौर फरमाइए कि मसीह की जिस तरह वलादत हुई है, कभी किसी और शख्स की नहीं होगी, क्योंकि वो मरियम के बेटे यानी इब्न मरियम हैं, इस्माइल को इब्राहिम का बेटा, यहया को जकरिया का और हजरत मोहम्मद को अब्दुल्लाह का बेटा कहा जाता है। सभी बेटे अपने अपने नाम अपने वालिदों से पाते हैं, फिर हजरत मसीह को उनकी वालदा के नाम की तरफ क्यों मंसूब किया गया है? क्योंकि जैसे औरों के बाप होते हैं, वैसा उनका कोई बाप न था, वो तो कुंवारी से पैदा हुए थे। उनकी पैदाइश अजली मकसद और अल्लाह की कुदरत पर मुनहसिर थी। उनकी पैदाइश से पहले यानि तकरीबन 700 साल पेशतर एक नबी हजरत यसायाह ने ये नबुव्वत कर दी थी कि वो मौलूद किस तौर पर जन्म लेगा। लेकिन खुदावंद आप तुमको एक निशान बख्शेगा। देखो, एक कुंवारी हामला होगी और बेटा पैदा होगा और वो उसका नाम इम्मानुएल रखेगी। बाब 7 की 14वीं आयत। खुदा अमीन आदिल है, जिसके लिए कोई बात नामुमकिन नहीं है। उसने अपने वादे को पूरा किया। क्या आपको यह हकीकत मालूम है कि मसीह ही अल्लाह का हुक्म और कलिमतुल्लाह हैं? इंजील शरीफ की वही मुलायजा हो, कलाम मुजस्सम हुआ और फजल और सच्चाई से मामूर होकर हमारे दरमियान रहा, और हमने उसका ऐसा जलाल देखा जैसा बाप के इकलौते का जलाल। यूहन्ना 1 उसकी 14वीं आयत। इसका मतलब ये है कि पैदाइश और तखलीक के मुकद्दस अल्फाज जो सरगर्म अमल हैं, वो सब अलकलिमा मसीह में मुजतमा हो गए हैं। अगर आप उन वाकयात पर जो मसीह की विलादत के गिर्द घूमते हैं गौर करें, तो आप शजदर रह जाएंगे, क्योंकि कोई भी इंसान का जाया इब्न मरियम के मिसल नहीं और न कोई मद्दे मुकाबिल है, क्योंकि अपनी पैदाइश में वो ये गाना हैं। ये तो आपको याद ही होगा कि अल्लाह ने आदम को मिट्टी से पैदा किया था, इसीलिए हम सब औलाद आदम या आदमी कहलाते हैं। हम सब सच पूछा जाए तो जमीनी लोग हैं, यानि नीचे के। हत्ता के अंबिया भी आदम ही की तीनत وہ سرشت کے مخلوق تھے، لیکن مسیح اوپر سے تعلق رکھتے ہیں کیونکہ وہ آسمان سے اترے تھے۔ وہ پاکیزہ اور بے گناہ ہیں، برف کی طرح سترے، لیکن ہم سب فاسد و تباہ ہیں، خاطی ہیں اور گنہگار ہیں، خاکی ہیں کیونکہ اللہ تعالیٰ کی روح سے مولود نہیں ہیں۔ ہم انجیل مقدس میں ایک عجیب سی عبارت پڑھتے ہیں کہ مسیح اس دنیا میں گنہگاروں کو بچانے کے لیے آئے ہیں، اس لیے کہ کوئی بھی ہو مسیح کی جگہ نہیں لے سکتا، کیونکہ ہم سب مٹی سے پیدا ہوئے ہیں، لیکن وہ خدا کی طرف سے آئے ہیں۔ انہوں نے ہم شریر و فاسد لوگوں کو رد نہیں کیا ہے بلکہ اپنایا ہے۔ انہوں نے خدا کی جانب سے ہماری نجات کی خدمت اپنے ذمے لے لی ہے، اور ہم خاک کے پتلوں کو پاک و صاف کیا ہے۔ مسیح کی عجیب و غریب پیدائش کے لیے ہم خدا کی حمد و تمجید کرتے ہیں۔
سخاوت دکھانے سے کیا فائدہ، سخاوت دکھانے سے کیا فائدہ، یوں دولت لٹانے سے کیا فائدہ، نہ بدلو جو فطرت تو کچھ بھی نہیں، نہ بدلو جو فطرت تو کچھ بھی نہیں، نہ ہو دل میں الفت تو کچھ بھی نہیں، نہ ہو دل میں الفت تو کچھ بھی نہیں، کرو یوں عبادت تو کچھ بھی نہیں، کرو یوں عبادت تو کچھ بھی نہیں۔
مسیح کی پاکیزگی اور عصمت کے بارے میں آپ کو کیا کیا معلوم ہے؟ مسیح کی پیدائش اللہ کے روح سے ہوئی ہے، اور جنم ہی سے خطاؤں اور گناہوں سے ان کی براءت و عصمت ثابت ہے، یہاں تک کہ ایک بار بھی آپ سے گناہ کا ارتکاب نہیں ہوا، نہ کبھی اللہ سے مغفرت مانگتے ہی انہیں سنا گیا ہے۔ جیسا کہ ہم گناہوں کا اکثر اعتراف اقرار کیا کرتے ہیں اور کرنا بھی چاہیے، ورنہ اللہ کے سامنے ہم جھوٹے ہوں گے۔ حضرت داؤد نے آنسو بہا بہا کر مغفرت مانگی ہے، ابراہیم خلیل اللہ نے اپنے پروردگار سے طلب مغفرت کی ہے، لیکن اگر آپ کتاب مقدس یعنی بائبل میں یا قرآن شریف میں تلاش کریں تو نہ کوئی آیت اور نہ کوئی ایسی دلیل آپ کو وہاں ملے گی جو حضرت مسیح کے بارے میں یہ دکھاتی ہو کہ ایک بار بھی آپ نے مغفرت چاہی۔ وجہ یہ تھی کہ آپ میں کوئی ایسی علت کا وجود ہی نہ تھا جس کے لیے پاکی و معافی کی احتیاج پڑتی۔ انہوں نے اپنے مخالفوں سے اعلانیہ اور ببانگ دوہل کہا، تم میں کون مجھ پر گناہ ثابت کرتا ہے؟ یوحنا 8:46۔ اور کوئی ایسا نہ نکلا جو ایک بھی قصور یا گناہ قولی یا عملی ان پر ثابت کر پاتا۔ زندگی کے آخری دن بھی بھری عدالت میں رومی حاکم نے 3 بار اس بات کا اعتراف کیا کہ میں تو اس شخص کا کچھ جرم نہیں پاتا، یوحنا 18:38 اور 19:4-6۔ اس سے بھی بڑھ کر ایک اور موقع تھا جبکہ بد ارواح جو ایک شخص پر سوار تھیں مسیح کے قریب آتے ہی ڈر گئیں اور مارے خوف کے پکار اٹھیں، اے یسوع ناصری، ہمیں تجھ سے کیا کام؟ کیا تو ہم کو ہلاک کرنے آیا ہے؟ میں تجھے جانتا ہوں کہ تو کون ہے، خدا کا قدوس ہے۔ مرقس 1:24۔ چنانچہ دنیا و عقبہ میں مسیح ہی کامل طور پر طاہر و قدوس ہے، اپنی ذات میں ایسا کہ اور کوئی بشر ان جیسا ملے گا نہیں. سب نے گناہ کیا ہے لیکن وہی فقط ایک ہستی ہے جو اس سے مبرہ ہے. محبت شریعت کا کمال ہے. محبت اپنے پڑوسی سے بدی نہیں کرتی. اس واسطے محبت شریعت کی تعمیل کا نام ہے. رومیو باب 13 کی 10 آیت. مسیح کی تعلیم سے آپ نے کیا کچھ سمجھا ہے؟ تمام انبیاء و رسول صالحین کی طرف اللہ کے ازلی کلمے کی وحی کی گئی، لیکن جناب مسیح کی جہاں تک بات ہے تو وہ خود اللہ کا وہ ذاتی کلمہ ہیں جس میں اللہ کی تمام قوت خالقہ اور رحمت مرکوز ہے. اس کا صرف کلام ہی نہیں کیا گیا بلکہ عملی طور پر جیسا اور جو کچھ کہا گیا وہ زندگی میں کر کے دکھایا گیا، حتیٰ کہ آپ کو ان کی حیات طیبہ میں کسی قسم کا انفصام یا تناقض نہ ملے گا، بلکہ اللہ کے اختیار و قوت کی جھلک ان کے اقوال و اعمال و سلوک میں ہم آہنگ نظر آئے گی. ہم اکثر ان کے بارے میں ایسی عبارت سے دوچار ہوتے ہیں، جب یسوع نے یہ باتیں ختم کیں تو ایسا ہوا کہ بھیڑ اس کی تعلیم سے حیران ہوئی، کیونکہ وہ ان کے فقیہوں کی طرح نہیں بلکہ صاحب اختیار کی طرح ان کو تعلیم دیتا تھا. متی باب 7 آیات 28 و 29. اور جب بھی آپ کے مخالفوں نے آپ کو اپنے لوگوں کی معرفت پکڑوانا چاہا تو یہ لوگ بھی آپ کے کلام سے متاثر ہوئے بنا نہ رہ سکے. آپ کی باتوں نے ان کے دلوں اور ضمیروں کو جھنجھوڑ کر رکھ دیا، حتیٰ کہ وہ آپ کے پاس قریب آنے کی جرأت نہ کر پائے، بلکہ اپنے بھیجنے والوں کی طرف یہ بڑبڑاتے ہوئے واپس لوٹ گئے کہ کبھی کسی انسان نے اس انسان کی طرح کلام نہیں کیا. مسیح نے بڑی فروتنی کے ساتھ چند باتیں فرمائیں. آپ نے فرمایا، دنیا کا نور میں ہوں، جو میری پیروی کرے گا وہ اندھیرے میں نہ چلے گا بلکہ زندگی کا نور پائے گا. انجیل شریف یوحنا کا 8:12. زندگی کی روٹی میں ہوں، جو میرے پاس آئے وہ ہرگز بھوکا نہ ہوگا، اور جو مجھ پر ایمان لائے وہ کبھی پیاسا نہ ہوگا. یوحنا باب 6:35. اپنے دشمنوں سے محبت رکھو اور اپنے ستانے والوں کے لیے دعا کرو. متی باب 5:44. عیب جوئی نہ کرو کہ تمہاری بھی عیب جوئی نہ کی جائے، کیونکہ جس طرح تم عیب جوئی کرتے ہو اسی طرح سے تمہاری بھی عیب جوئی کی جائے گی، اور جس پیمانے سے تم ناپتے ہو اسی پیمانے سے تمہارے واسطے ناپا جائے گا. تو کیوں اپنے بھائی کی آنکھ کے تنکوں کو دیکھتا ہے اور اپنی آنکھ کے شہتیر پر غور نہیں کرتا؟ اور جب تیری ہی آنکھ میں شہتیر ہے تو تو اپنے بھائی سے کیوں کر کہہ سکتا ہے کہ لا، تیری آنکھ میں سے تنکا نکال دوں؟ اے ریاکار، پہلے اپنی آنکھ میں سے تو شہتیر نکال، پھر اپنے بھائی کی آنکھ میں سے تنکے کو اچھی طرح دیکھ کر نکال سکے گا. متی باب 7:51. ان اقوال کے باطن میں آپ داخل ہوں تو یہ دیکھیں گے کہ مسیح دنیا کے نور ہیں، اور وہ ان کو جو ان کے اقوال کی پیروی کرتے ہیں سچی زندگی و اطمینان عطا کرتے ہیں. دوسرے نبی بھی آئے اور ان کے ساتھ الہی نور کا ایک حصہ ہوا کرتا تھا، جس سے یہ عالم تاریک جگمگا اٹھتا تھا جیسے نرم ٹھنڈی چاندنی سے رات کی تاریکی، اور پھر ہلال کی طرح رفتہ رفتہ کم ہوتی جاتی تھی. لیکن مسیح نصف نہار کے آفتاب تھے جو چوندھیا دینے والی چمک ڈالتا ہے۔ بھلا چاندنی میں کوئی کب تک چلتا ہے؟ اسی وقت تک نہ جب تک آفتاب طلوع نہ ہو جائے۔ مسیح تو حقیقی نور ہیں، کیونکہ وحی مکاشفات کی تکمیل آپ میں ہوئی ہے۔ اور پھر ایک نئی شریعت کا ظہور ہوا، محبت کی شریعت کا۔ مسیح خود مجسم محبت تھے جس نے گوشت و پوست اختیار کر لیا تھا، اس لیے آپ کو یہ کہنے کا پورا حق تھا کہ راہ اور حق اور زندگی میں ہوں، کوئی میرے وسیلے کے بغیر باپ یعنی خدا کے پاس نہیں آتا۔ یوحنا 14:6۔ آسمان و زمین ٹل جائیں گے لیکن میری باتیں ہرگز نہ ٹلیں گی۔ متی 24:35۔
سخاوت دکھانے سے کیا فائدہ، سخاوت دکھانے سے کیا فائدہ، یوں دولت لٹانے سے کیا فائدہ، نہ بدلو جو فطرت تو کچھ بھی نہیں، نہ بدلو جو فطرت تو کچھ بھی نہیں، نہ ہو دل میں الفت تو کچھ بھی نہیں، نہ ہو دل میں الفت تو کچھ بھی نہیں، کرو یوں عبادت تو کچھ بھی نہیں، کرو یوں عبادت تو کچھ بھی نہیں۔ نبوت خدا سے ملاتی نہیں، نبوت خدا سے ملاتی نہیں، ہمیں علم و حکمت سکھاتی نہیں، ملے یوں جو شہرت تو کچھ بھی نہیں، ملے یوں جو شہرت تو کچھ بھی نہیں، نہ ہو دل میں الفت تو کچھ بھی نہیں، نہ ہو دل میں الفت تو کچھ بھی نہیں، کرو یوں عبادت تو کچھ بھی نہیں، کرو یوں عبادت تو کچھ بھی نہیں۔
مسیح کی قوت کا آپ کو کہاں تک علم ہے؟ جو بھی مسیح کے کاموں پر گہری نظر ڈالے گا اس پر یہ تو عیاں ہو ہی جائے گا کہ آپ میں ایک لامحدود قوت، صلاحیت اور اہلیت ہے، کیونکہ آسمانی قوتیں اور اختیارات مکمل طور پر آپ کو تفویض کیے گئے ہیں۔ آپ نے خدا کے کاموں کو اعلانیہ طور پر پورا کیا ہے، اور جو آپ نے کر دکھایا کوئی اور نہ کر سکا۔ جزامیوں کو فقط زبان سے کہہ کر ہی آپ نے اچھا کر دیا ہے۔ اپنی بے پناہ محبت سے آپ نے اندھوں کی آنکھیں کھولیں، شدید متلاطم طوفان کو محض ڈانٹ کر تھما دیا ہے، شیاطین اور بد ارواح کو فقط جھڑکی دے کر نکال باہر کیا ہے۔ آپ نے صرف 2 مچھلیوں اور 5 روٹیوں کے بل پر 5,000 بھوکوں کو شکم سیر کیا ہے۔ ایسا پہلے کبھی کسی نے نہیں کیا تھا۔ بے شک کچھ نبیوں نے بھی اپنے رب کے نام پر چند معجزے کیے ہیں، لیکن مسیح نے اپنا نام لے کر اور اپنے ہی عظیم اختیار کے بلبوتے پر اپنا کام کیا ہے۔ لازر نامی ایک نوجوان تھا جو مر چکا، حتیٰ کہ دفن بھی کیا جا چکا تھا، اس کے عزیز روتے پیٹتے آپ کے پاس آئے اور مدد کی درخواست کی۔ جب آپ لازر کے گاؤں پہنچے تو اسے دفن ہوئے پہلے ہی سے 4 دن ہو چکے تھے۔ جب مسیح قبر کے پاس پہنچے تا तो बड़ी बाइख्तियार आवाज में पुकारा, लाजर बाहर निकला। और लोग देखते ये हैं कि मुर्दा हकीकत में जिंदा होकर बाहर निकल आया है। आप भी जब उसकी आवाज जो जिंदा कर दिया करता है सुनेंगे, तो आप भी जिंदगी पाएंगे और उस रूहानी मौत से जो आपके गुनाहों की वजह से वाक़े हो चुकी है बचाए जाएंगे। क्योंकि मसीह ने खुद ही फरमाया है, कयामत और जिंदगी तो मैं हूं, जो मुझ पर ईमान लाता है वो मर जाए तो भी जिंदा रहेगा। यूहन्ना 11:25। वो दिन आने वाला है जब सारे मुर्दे आपकी आवाज सुनेंगे और जिलाए जाएंगे, ऐसी जिंदगी के लिए जो खुदा की कुर्बत की जिंदगी होगी, या फिर एक खौफनाक अदालत के लिए। अगर मसीह की आवाज के लिए आप अपने दिल खोलें, तो अल्लाह की नेमतें आपके शामिल हाल होकर हयात अबदी तक आपके साथ रहेंगी। मसीह के दुख आलम के बारे में आप क्या जानते हैं? मसीह मर चुके थे, ये बात यकीनी और सही है। उन्होंने सख्त अजियत और दुख सहकर मौत को गले लगाया था। उन्हें तो पहले ही से ये इल्म था कि किस तरह की मौत उन्हें मरना है। इस सिलसिले में उन्होंने बरमला ये पेशेंगोई कर दी थी। आपकी मौत किस जगह होने वाली है क्या आपको मालूम है? आपके अपने शहर में होगी या सड़क पर या आपके बिस्तर पर? ये मौत किसी हादसे से होगी या कुदरती तौर पर? कितनी लंबी उम्र आपको नसीब होगी? किस तारीख या किस दिन तक? आपके मरने के बाद आपके अज़ा को किन किन परेशानियों से गुजरना होगा? क्या ये सब आप जानते हैं? सच तो ये है कि हमें अपनी मौत के बारे में मुतलक इल्म नहीं। हत्ता के अंबियाए किराम को भी ये नहीं मालूम था कि उनका आखिरी मुकर्रर वक्त क्या है, लेकिन मसीह को इन सब का इल्म था और उन्होंने पहले ही से बाखबर कर दिया था कि शहर यरूशलेम में वो मौत को गले लगाएंगे, उन पर मुकदमा पहले चलाया जाएगा बुतपरस्त रूमियों के हुजूर, और मुकदमा चलाने वाले यहूदी बुजुर्गान दीन होंगे। उनकी मौत बड़ी अजियत व अलम की मौत होगी। ये मौत वो अपनी मंशा व मर्जी से अपनाएंगे। उन्होंने ये भी तय किया कि किस तरह आप मौत को अपनाएंगे। वो दिन ईद फस्ह का होगा, जिसमें लोग इस गर्ज से कुर्बानियां किया करते थे कि उस खून के बहाने के तुफैल गजब इलाही से बच जाएं। सच तो ये है कि मसीह हमारे नापाक करतूतों के लिए हमारे गुनाह को अपनी ज़ात पर बर्दाश्त करते हुए खुदा की तरफ से ज़बीहे के तौर पर कुर्बान हुए, ताकि खुदा का गजब हर उस शख्स पर से होकर गुजर जाए जो आप पर ईमान लाता है। क्योंकि जो मसीह का मोमिन है पाक कर दिया जाता है और बेकसूर ठहरा दिया जाता है। मुख्तसर ये कि मसीह ने न सिर्फ अपनी मौत की साथ व घड़ी बता दी थी, बल्कि ये भी कि उनकी मौत किस तरह वाक़ होने वाली है और वो किस माना व मकसद को हामिल होगी। आपने अपने मानने वालों को ये यकीन भी दिला दिया था बड़ी ताकीदी और ज़ोरदार लफ्ज़ों में कि मैं 3 दिन में जी उठूंगा। किसी को ये मजाल न थी कि उनके इस फातिहाना जी उठने में रुकावट खड़ी कर देता। ये सारी बातें उसी तरह वाकई हुई। मसीह ने यह भी कहा, मैं अपनी जान देता हूं ताकि उसे फिर ले लूं। कोई उसे मुझसे छीनता नहीं, बल्कि मैं उसे आप ही देता हूं। मुझे उसके देने का भी इख्तियार है और उसे फिर लेने का भी इख्तियार है। यह हुक्म मेरे बाप से मुझे मिला है। यूहन्ना 10:18। किसी को अपना वक्त आखिर मालूम नहीं रहता और न खुद बखुद जी उठने का इख्तियार। मसीह मर गए मुकम्मल तौर पर मरने के लिए राजी होकर, जबरदस्ती नहीं, और हमारी मुआफी व तबरीर के लिए सारे आलम का गुनाह उठा लिया। ये वो हस्ती थी जो जिंदा कर दिया करती थी और अब भी जिंदगी के चश्मे बहाती है अपनी पुरूह जिंदगी में से हर उस आदमी के लिए जो उस पर यकीन करता है। हम अपने कुरे ज़मीन पर कोई ऐसा मुतनफ़िस नहीं पाते जो मर गया हो और जैसे मसीह जी उठे थे जी उठा हो। मसीह की मौत सब इंसान के लिए खुदा की बरकत है। खुदा की तरफ से भेजे हुए सारे नबियों ने मौत का मज़ा चखा है। उनके बाकियात व आसार उनकी कब्रों में अब भी मुंतशिर हालत में मिलेंगे, लेकिन मसीह मौत पर फातिह व मंसूर बनकर जिंदा हैं। क्या आप पर कयामत मसीह और मरकर उनके जिंदा हो जाने का मतलब आश्कारा हुआ? खुदा कादिर मुतलक की जानिब से जो अजीम कदम उठाया गया वो साबित करता है कि वो उस मसलूब शख्स से मोहब्बत रखता है और अल्लाह ने सलीब पर दी हुई उसकी सारी दुनिया को कबूल कर लिया है।
सखावत दिखाने से क्या फायदा, सखावत दिखाने से क्या फायदा, यूं दौलत लुटाने से क्या फायदा, ना बदलो जो फितरत तो कुछ भी नहीं, न बदलो जो फितरत तो कुछ भी नहीं, न हो दिल में उल्फत तो कुछ भी नहीं, न हो दिल में उल्फत तो कुछ भी नहीं, करो यूं इबादत तो कुछ भी नहीं, करो यूं इबादत तो कुछ भी नहीं। मिलाती नहीं, नबूवत खुदा से मिलाती नहीं, हमें इल्म व हिकमत सिखाती नहीं, मिले यूं जो शोहरत तो कुछ भी नहीं, मिले यूं जो शोहरत तो कुछ भी नहीं, न हो दिल में उल्फत तो कुछ भी नहीं, न हो दिल में उल्फत तो कुछ भी नहीं, करो यूं इबादत तो कुछ भी नहीं, करो यूं इबादत तो कुछ भी नहीं। मोहब्बत बढ़ाई नहीं चाहती, मोहब्बत बढ़ाई नहीं चाहती, कभी अपनी शेखी नहीं मारती, इसे बदगुमानी की आदत नहीं, इसे बदगुमानी की आदत नहीं, न हो दिल में उल्फत तो कुछ भी नहीं, न हो दिल में उल्फत तो कुछ भी नहीं, करो यूं इबादत तो कुछ भी नहीं, करो यूं इबादत तो कुछ भी नहीं।